नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। आजको अन्तर संवादमा हामी प्रदेश सरकारको विषयमा कुराकानी गर्छौ। प्रदेश सरकार संघीयता मुलुकमा संघीयता मुलुक संघीयतामा गइसकेपछि पाँच वर्षको कार्यकाल सकेर अहिले फेरि पाँच वर्षका लागि दोस्रो कार्यकालमा प्रदेश सरकारहरू काम गरिरहेका छन् र यो सन्दर्भमा प्रदेश सरकारले गरेका काम कारवाहीहरू भनौँ न यसको प्रभावकारिता र यो प्रदेश सरकार निर्माण भइसकेपछि यसका प्रदेशमा यसका थुप्रै कामहरू पनि हामीले देखेका छौं, विशेष गरी पूर्वाधार निर्माणमा, सड़क निर्माणमा। सँगै अब प्रदेश सरकार बढ़ी खर्चिलो भयो, प्रदेश तह अलि सान्दर्भिक भएन कि बढ़ी खर्चिलो भयो भन्ने एकातिरबाट दृष्टिकोणहरू पनि नआएका होइनन्। आज हामी यिनै सन्दर्भमा बागमती प्रदेशको पूर्वाधार विकास मन्त्री युवराज दुलालसँग कुराकानी गर्छौं। उहाँ नेकपा माओवादी केन्द्रका नेता पनि हुनुहुन्छ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। युवराज दुलालज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
हजुर, अब यहाँ अघिल्लो कार्यकालमा पनि मन्त्री हुनुहुन्थ्यो र पछिल्लो अब यो मक्सिर चारको निर्वाचन पछि सिन्धुपाल्चोकबाट प्रदेशसभामा निर्वाचित भएर फेरि बागमती प्रदेशको पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यहाँले सम्हाल्नु भएको छ। अब यो अनुभव कस्तो रह्यो, यसैबाट शुरूआत गरौं न। शुरूको पहिलो प्रदेशको सरकारको अनुभव पनि यहाँसँग छ र अहिले पाँच वर्ष सकेर यो दोस्रो कार्यकालका लागि प्रदेश सरकार यति बेला अगाडि बढ़िरहेका छन्। अनुभवको हिसाबमा कस्तो रह्यो यहाँको?
स्वभावले पहिलो कार्यकाल जब प्रदेश नै नेपालमा संघीयता लागू भएर पहिलो पटक गठन भएको थियो र त्यो बेलामा प्रदेश सरकारको संरचनागत विकास गर्नुपर्ने, त्यसपछि कानूनहरू कुनै पनि थिएनन्, संविधानले व्यवस्था गरे अनुसारका कानूनहरू निर्माण गरेर कार्य सम्पादन गर्नुपर्ने, सरकारका लागि चाहिने मन्त्रालय लगायतका अन्य कार्यालय भवनहरू थिएनन्, त्यो सबै कुराहरू व्यवस्थापन गर्नुपर्ने र प्रदेश सरकारले कसरी काम गर्छ भन्ने कुरा आम जनमानसमा पनि त्यसको कुनै अनुभव ज्ञान थिएन, त्यो सबै कुराहरू हामीले व्यवहारद्वारा पुष्टि गर्नुपर्ने एउटा सकारात्मक तर चुनौतीपूर्ण अवस्था पहिलो कार्यकालमा थियो भने दोस्रो र केही जिज्ञासाहरू पनि प्रदेश सरकारले कसरी काम गर्छ, सेवा प्रवाह कसरी गर्छ, विकास निर्माण कसरी गर्छ, प्रदेशको भूमिका के हुन्छ भन्ने लगायतका थुप्रै जिज्ञासाहरूका बीचबाट हामीले पहिलो कार्यकाल सम्पन्न गर्यौं र दोस्रो कार्यकाल त्यसको तुलनामा सबै संरचना निर्मित संरचनाहरू भएका धेरै कानूनहरू बनिसकेको र एउटा किसिमको अनुभव हामी सबैलाई भइसकेको अवस्थामा रहेको छ। त्यसकारणले पहिलो कार्यकाल र दोस्रो कार्यकालमा केही फरक अनुभूतिहरू भएका छन्।
भनेपछि अब अघिल्लो कार्यकालमा अब नियम कानूनको हिसाबमा ऐन नियम कानूनहरू तर्जुमादेखि लिएर पूर्वाधारको निर्माणमा बिते पनि अब यो कार्यकाल मक्सिर चारको निर्वाचन पछि अहिले बनेको प्रदेश सरकार छ जुन यो चाहिँ अबको आगामी पाँच वर्षका लागि चाहिँ धेरै भनौं न जुन अपेक्षा अनुसार जनताले अपेक्षा गरेका छन् त्यो देखाउने एउटा अवसर पनि देखिएको छ। अब आगामी पाँच वर्ष चाहिँ प्रदेश सरकारका लागि एउटा चुनौतीपूर्ण पनि हुन्छ र काम गर्ने सक्षमताको हिसाबमा पनि निकै भनौं न निकै काम गर्न सकिने अवस्था आउन सक्छ, होइन?
हजुर, चुनौतीपूर्ण चाहिँ स्वभावले अहिले तीन तहको सरकार हुँदाखेरि एक तहले अर्को तहको क्षेत्राधिकारमाथि कतिपय अवस्थामा हस्तक्षेप गरेको, कतिपय अवस्थामा अधिकार हस्तान्तरण नगरेको, कतिपय अवस्थामा विकास आयोजनाहरूमा दोहोरोपन परेको, कतिपय कुराहरू जनसेवा लगायतका कुराहरू कुन तहको सरकारबाट गर्ने हो भन्ने कुरा अझै पनि व्यावहारिक हिसाबले सबैले बुझि नसकेको हुँदा के दुविधा त निश्चितै छ। तर तपाईँले भन्नुभयो जस्तै यो दोस्रो कार्यकालमा चाहिँ प्रदेश सरकारले आफ्ना कानूनहरू पनि धेरै कानूनहरू निर्माण गरिसकेको, निर्मित कानूनहरूमा भएका केही कमी कमजोरीहरू पनि परिमार्जन र संशोधन गर्दै यहाँसम्म आएको, प्रदेश सरकारलाई चाहिने आवधिक योजनाका दस्तावेजहरू पनि तयार भएको, संरचनागत विकास पनि भएको कारणले र एउटा अनुभव पनि प्रदेश सरकारले राम्रा नराम्रा काम गर्दै जाँदाखेरि भएका गल्ती कमजोरीका अनुभव पनि दिइसकेको कारण यो दोस्रो कार्यकालमा प्रदेश सरकारले तीव्र गतिमा र योजनाबद्ध तरिकाले विकास निर्माणका काम, जनसेवाका काम, सामाजिक विकास क्षेत्रका कामहरू चाहिँ सम्पादन गर्न सक्छ र प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि गर्न सक्छ भन्ने मलाई चाहिँ एउटा अनुमान छ र विश्वास पनि छ।
अब यहाँले अहिले सम्हालिरहनु भएको मन्त्रालयको कुरा गरौं, भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्रालयको हिसाबमा महत्वपूर्ण मन्त्रालय हो। अब बागमती प्रदेश एउटा भौगोलिक हिसाबमा हेर्ने हो भने अब देशको राजधानी प्रदेश राजधानी रहेको प्रदेश र यसमा धेरै पहाड़ी जिल्लाहरू पनि छन्। अब यो सन्दर्भमा यहाँहरूको मन्त्रालयले कसरी कामहरू सम्पादन गरिरहेको छ? अब विशेष गरी सड़कको चाहना सबै नागरिक सबै जनताको छ, सड़क बनाइदिनु पर्यो, सड़क पक्की बनाइदिनु पर्यो जस्ता विषयहरू जनताका मागहरू हुन्छन्। अब यो सन्दर्भमा चाहिँ कसरी अगाडि बढ्नु भएको छ, योजनाहरू कसरी अगाडि बढ़ाउँदै हुनुहुन्छ?
चालू वर्षमा गएको वर्षको बजेट निर्माण गर्दाखेरि यो वर्ष चुनावी वर्ष पनि थियो, गएको मंगिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव थियो र चुनावी वर्ष भएको कारण यो वर्षको बजेट चाहिँ धेरै नै छरिएको, साना साना योजनाहरू अत्याधिक संख्यामा रहेको अवस्था छ। भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको पुँजीगत तर्फ खर्च गर्ने ठूलो मन्त्रालय हो। प्रदेश सरकारको करिब 1/3 बजेट मन्त्रालयले ओगटेको छ र मैले माघ महिनामा मन्त्रीको पदभार ग्रहण गर्दै गर्दाखेरि 5,700 भन्दा बढी योजनाहरू, साना ठूला आयोजनाहरू भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 13 जिल्लामा कार्यान्वयन भइराखेको र हुन बाँकी, त्यति बेला चुनावी कारण विभिन्न कारणले गर्दाखेरि वित्तीय प्रगति असाध्य न्यून भएको अवस्था पनि रह्यो। योजनाको संख्या अधिक भएको कारणले त्यसको प्रभावकारिता दिनको लागि पनि एउटा चुनौतीपूर्ण अवस्था विद्यमान रह्यो र यो चुनौतीलाई चाहिँ समाधान गरेर चालू वर्षमा कुनै नयाँ योजना नल्याउने र जे बजेटमा व्यवस्था भएका योजनाहरू छन्, आयोजनाहरू छन्, तिनलाई चाहिँ गुणस्तर कायम गर्दै रात दिन भने पनि, बिदाको दिन भने पनि ती सबै आयोजनाहरू कार्यान्वयन गर्ने र त्यसलाई चाहिँ कार्य सम्पन्न गर्ने, आगामी आर्थिक वर्षदेखि बजेट चाहिँ व्यवस्थित गर्नको लागि अहिले हामी प्रदेश सडक गुरु योजना भनेर प्रदेशको चाहिँ सडकको एउटा गुरु योजना, प्रोभिन्सियल रोड ट्रान्सपोर्ट मास्टर प्लान भन्ने एउटा डकुमेन्ट हामी बनाउँदैछौँ, जसबाट नेसनल हाइवे र नेसनल रोड अथवा केन्द्रीय सरकारको जिम्मामा रहेका केन्द्रीय सडक र केन्द्रीय लोकमार्ग बाहेक बागमती प्रदेशमा रहेका एक वा एकभन्दा बढी पालिकाहरू, दुई वा दुईभन्दा बढी पालिका जोड्ने, अन्तर जिल्ला जोड्ने, बजारहरू जोड्ने, अन्य आर्थिक केन्द्रहरू जोड्ने, पर्यटकीय केन्द्रहरू जोड्ने, जिल्लाहरूलाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने, हरेक पालिकालाई नजिकको लोकमार्गहरूसँग जोड्ने खालका स्ट्राटेजिक सडकहरूलाई प्रदेश सडकको रूपमा चाहिँ विकास गरेर योजनाबद्ध तरिकाले आगामी 5 वर्ष, 10 वर्ष, 15 वर्ष, 20 वर्षसम्म कसरी प्रदेश सरकारले सडक पुल लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्ने र दिगो प्रतिफल कसरी दिने, सीमित स्रोत साधनको अधिकतम परिणाम आउने गरी कसरी प्रयोग गर्ने भन्ने हिसाबले हामीले एउटा सडक गुरु योजना अहिले तयार गर्दैछौँ र आगामी वर्षबाट हामी त्यो सडक गुरु योजना अनुसारको कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अगाडि बढ्छौँ र स्थानीय तहलाई पनि सपोर्ट गर्ने गरी, स्थानीय तहका सडकहरूलाई पनि हामी सपोर्ट सँगसँगै गर्दै जाने गरी प्रदेश सरकारले काम गर्न लागिरहेको छ।
अब यहाँले यो कुरा भनिरहँदा अहिले पनि प्रदेश राजधानी र संघीय राजधानीसँग जुन एउटा सड़क सञ्जाल छ, सड़क सम्पर्क छ, त्यो चाहिँ त्यति विश्वसनीय छैन। अब बर्खायाम शुरू भइसकेपछि, शुरू हुन लाग्दा ती बाटोहरू चाहिँ मा चाहिँ पहिरो खस्ने, सड़क अवरुद्ध हुने यो समस्या वर्षेनी दोहोरिने रहेको छ। अब यो समस्या चाहिँ कहिले समाधान होला? त्यस्ता योजनाहरू के छन् यहाँका जसले चाहिँ हिउँद बर्खा दुवै समयमा निरन्तर रूपमा चाहिँ बिना अवरोध त्यो सड़क सञ्जाल चाहिँ नियमित रूपमा सञ्चालनमा आउन सकोस्?
अहिले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका केही सड़कहरू हामीसँग छन्, खास गरिकन हेटौँडाबाट भैँसे, भिन्ठेदी, कुलेखानी, हुमाने, फाखेल, हुँदै काठमाडौँ आउने सडक चाहिँ अहिले हाम्रो बढी प्रचलनमा रहेको सडक हो। प्रदेश सरकारले यसलाई हामी तीव्र गतिमा अहिले निर्माणको काम गरिराखेका छौँ। कतिपय बेला सार्वजनिक सवारीहरूलाई त्यो बाटोमा रोकेर पनि हामीले काम गऱ्यौँ। जग्गा हस्तान्तरण लगायत स्थानीयहरूको संरचनाहरू हटाउने लगायतका कामहरूमा एउटा सहमति कायम गरेर अहिले तीव्र ढङ्गले कामहरू त्यसमा भइराखेको छ र त्यही बाटोलाई बिगो र बाह्रै महिना चल्ने बाटोको रूपमा बनाउने अहिले प्रदेश सरकारको योजना रहेको छ। त्यस्तै काठमाडौँको सतुङ्गलबाट मातातीर्थ हुँदै देउराली हुँदै चखेलबाट महालक्ष्मी थान कुलेखानी जाने अर्को एउटा सडक छ। प्रदेश सरकारले ललितपुर जिल्ला कार्यालयबाट र चितवनबाट दुईतिरबाट त्यो सडकलाई ठेक्का लगाएर काम अहिले तीव्र गतिमा त्यसमा पनि काम भइराखेको छ। अर्को दक्षिणकालीबाट छैमले हुँदै सिस्नेरी हुँदै फेरि कुलेखानी हुँदै जाने सडक छ। त्यो सडक पनि प्रदेश सरकारले दुईवटा ठेक्का लगाएर आयोजना अगाडि बढाएको थियो। काममा केही ढिला सुस्ती भएको थियो र अहिले हामीले निर्माण व्यवसायहरूसँग बसेर स्थानीय तहदेखि स्थानीय सरकारवाला अन्य समस्याहरू समाधान गरेर त्यसलाई पनि तीव्र ढङ्गले काम गर्ने गरी अगाडि बढाएका छौँ। केही भौगोलिक जटिलताका कारण भीर पहराहरू भएको कारणले हुने सामान्य जोखिमहरू त निरन्तर नै रहन्छन्। त्यसको दीर्घकालीन चाहिँ हिसाबले संरक्षण गर्ने बायो इन्जिनियरिङ प्रविधिबाट ल्यान्डस्लाइडिङ लगायतका कुराहरूलाई रोक्ने दीर्घकालीन हिसाबले गर्छौँ भने तत्कालका लागि बाटो निर्माणको कामलाई हामी तीव्रता दिएर जान्छौँ। सँगै हामीसँग राजधानी हेटौँडा जानको लागि ललितपुरको चापागाउँबाट भट्टेडाँडा हुँदै चाहिँ छिङ्गन हुँदै मकवानपुर गढी हुँदै जाने अर्को कान्ति लोकपथ करिब 88 किलोमिटर लामो कान्ति लोकपथ छ र यसको चाहिँ अधिकांश भाग चाहिँ करिब करिब 90% भाग चाहिँ पक्की सडक अहिले भइ नै सकेको छ र त्यो सडकलाई पनि प्रदेश राजधानीसँग जोड्नको लागि चाहिँ हामी उपयोग गर्न सक्छौँ। नौबिसेबाट भैँसे हुँदै हेटौँडा जाने त्रिभुवन राजपथ पनि हामीसँग छ र सँगै नारायणगढ हुँदै जान पनि सकिन्छ। वैकल्पिक मार्गको रूपमा लामो छ तर मैले अघि नै भने छोटो दूरीको रूपमा मकवानपुर जिल्लामा मात्रै हामीले 3 सडकहरू प्यारालली बनाइराखेका छौँ।
अब यो केही वर्षभित्रै त्यो भनौँ सडक सञ्जालको सम्पर्क चाहिँ बलियो हुन्छ, वर्ष नै नटुट्ने गरी भनौँ नियमित रूपमा चाहिँ यातायात आवजात हुने खालको
मैले भन्नुभयो जस्तै अहिले हामीले त्यो विभिन्न समस्याहरू ल्यान्डस्लाइडिङ लगायतका अन्य जोखिमहरू भएको कारणले एकैचोटि मैले भने 3 बाटो हामीले बनाइ नै राखेका छौँ। भीमफेदी कुलेखानी खण्ड ल्यान्डस्लाइडको जोखिम कम छ, त्यो खण्डमा बाटो साङ्गुरो भए पनि हामीले पक्की बनाइसकेका छौँ। भैँसे कुलेखानी भीमफेदी भैँसे खण्ड बाटो पक्की बनेपछि त्यसमा अन्य जोखिमहरू छैन र जहाँ कुलेखानीदेखि काठमाडौँको भागमा पहिरो लगायतका जोखिमहरू हो त्यसमा हामीले 3 बाटो प्यारालली बनाइराखेका छौँ।
अब पछिल्लो समय हेर्ने भने सडक पूर्वाधारमा थुप्रै विकास भएको छ नेपालमा, बागमती प्रदेशको मात्र होइन अन्य प्रदेशमा पनि सडक पूर्वाधारको भनौँ न सडकमा पहुँच चाहिँ बढ्दै गएको छ। डाँडा काँडाहरूमा पनि सडक सञ्जाल विस्तार हुँदै गइरहेको छ। यो एक पाटोमा हेर्दा सकारात्मक विषय पनि हो, अर्कोतर्फ अब हामी जति सडक पूर्वाधारहरूको विकास गर्यौं त्यति नै परनिर्भरतातर्फ हाम्रा गाउँहरू अगाडि बढेका छन्, परनिर्भर भएका छन्। जसरी सड़क बन्नुपर्ने थियो गाउँ घरबाट त्यहाँ उत्पादित वस्तुहरू निर्यात गरेर त्यसले चाहिँ एउटा आय आर्जनमा ठूलो एउटा क्रान्ति नै ल्याउनु पर्ने थियो तर त्यो हुन सकिरहेको छैन, बरु यसले चाहिँ ट्याक्कै उल्टो परनिर्भरता गाउँहरूलाई बढाउँदै गएको छ भनेर एउटा टिप्पणी पनि आउने गरेको छ। यहाँको अध्ययनमा यहाँको अनुभवले के देखाउँछ त्यो?
हामीले विभिन्न किसिमका अनुभवहरू छन्। तपाईँले भन्नुभयो जस्तै केही ठाउँमा सडक निर्माण हुँदै जाने बस्तीहरू पनि त्यहाँबाट उठेर अन्यत्र जाने, खास गरिकन रिमोट एरियाहरूमा दुर्गम ठाउँहरूमा जहाँ चाहिँ पहाडी भूगोल छ, उत्पादन कमजोर हुन्छ, सुविधा छैन, यस्ता ठाउँहरूमा जहाँ पातलो बस्तीहरू छ, सुरुमा हामीले स्थानीय तहहरूबाट ट्र्याकहरू खोलेर सडकहरू पुर्याएको तर पछि बस्तीहरू बिस्तारै त्यहाँ खाली हुँदै गएका यस्ता घटनाहरू हामीले हेरेका छौँ र यसबाट एउटा शिक्षा लिएर नयाँ ट्र्याक खोल्ने कुरालाई, सडकको नयाँ ट्र्याक खोल्ने कुरालाई हामी निरुत्साहित गर्ने एउटा रणनीतिमा प्रदेश सरकार गइ नै सकेको छ र स्थानीय तहलाई पनि त्यस्ता कुराहरूमा निरुत्साहित गर्नको लागि हामीले सुझाव दिइ नै राखेका छौँ। भने प्रदेश सरकारले जुन मैले भने प्रादेशिक सडकहरूको रूपमा विकास हुन सक्ने र प्रादेशिक क्षेत्राधिकारभित्र भएका सडकहरू जहाँ हामीले निर्माण गरेका छौँ ती ठाउँहरूमा चाहिँ यो समस्या तुलनात्मक हिसाबले कम छ, र जहाँ पक्की सडकहरू गएको छ त्यहाँ चाहिँ उत्पादन पनि बढ्ने, नयाँ साना ठुला घरेलु उद्योगहरू पनि स्थापित हुने, बस्तीको पनि विस्तारित विकास हुँदै जाने, सहरीकरण अथवा बजारीकरण हुँदै जाने अवस्थाहरू सृजना भएको छ, र प्रादेशिक स्तरका सडकहरूले बस्तीहरूलाई विस्तारै केन्द्रीकरण गर्दै गएको हामीले पाएका छौँ।
अब यो सँगै सडकहरू निर्माण भइरहँदा अब स्थानीय तह स्थानीय सरकारले गर्ने कि यसको नियमित मर्मत सम्भार पनि जरूरी हुन्छ, सँगै अब कच्ची सड़क खनेर मात्र भएन यसलाई विस्तारै क्रमिक रूपमा पक्की सड़कमा रूपान्तरण गर्नुपर्ने चुनौती पनि छ, यो सन्दर्भमा चाहिँ केन्द्र सरकारले गर्ने कि प्रदेश सरकारले गर्ने कि स्थानीय सरकारले गर्ने, यो क्षेत्राधिकार विवाद हुँदा चाहिँ सड़कहरू त्यत्तिकै अलपत्र पर्ने अवस्था रहेका प्रशस्तै उदाहरणहरू पनि छन्, यो सन्दर्भमा चाहिँ के छ यहाँको अनुभव?
त्यस्तो छैन, तपाईँले भने जस्तै सड़क व्यवहारिसिनी अवस्थामा सड़कहरू छैनन्। समस्या के हो भने संहिता लागू भइसकेपछि जे चाहिँ अब संविधानले दिएको अनुसूचीमा दिएका अधिकारहरू हो र केन्द्रीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र भएको सड़क बाहेक अन्य सड़कहरू प्रदेशलाई हस्तान्तरण गर्ने र त्यही अनुसार चाहिँ वित्तीय हस्तान्तरण पनि गर्नुपर्ने कुरामा कमी भएको छ। अहिले केन्द्रीय सरकारले 2076 सालमा निर्णय गरेको यी सडक चाहिँ केन्द्रीय सडक हुन्, यी सडक चाहिँ प्रदेश सडक हो भनेर मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा प्रकाशित गरेका सडकहरू पनि चाहिँ प्रदेशलाई हस्तान्तरण नगरिकन केन्द्रमै राखेर काम गरेको हामीले पायौँ, र यस्तो खालको चाहिँ जुन सरकारको क्षेत्राधिकारभित्र हो उसलाई चाहिँ हस्तान्तरण नगरेको अवस्था चाहिँ छ, र त्यसो गर्दाखेरि प्रदेशमा नागरिकहरूले यो सडक त प्रदेश सरकारको सडक हो, यो त बागमती प्रदेशभित्र छ, यो प्रदेश सरकारले बनाएन भनेर दोष पाउने अवस्था चाहिँ प्रदेश सरकारमा आयो, किनभने सडक चाहिँ केन्द्रले हस्तान्तरण गरेको छैन, त्यहाँ हामीले खर्च गर्यौँ भने महालेखाले बेदबिज देखाइदिन्छ, यस्ता खालका चाहिँ अवस्था चाहिँ छन्। तर आफ्नो क्षेत्राधिकारभित्र आएको सडकको हकमा चाहिँ हामी स्पष्ट छौँ र त्यसपछि व्यवहारिक अवस्था भएको छैन, त्यसमा हामीले काम गरि नै राखेका छौँ। स्थानीय तहभित्र पनि स्थानीय तहको क्षेत्राधिकारभित्र आएका सडकहरू स्थानीय तहले काम गरि नै राखेको छ। एउटा कुरा के हो भने अब रिसोर्ट एकचोटि नागरिकहरूले सबै सडकहरू स्तरोन्नति भइदियोस् भन्ने अपेक्षा राख्ने कुरा आफ्नो ठाउँमा स्वाभाविक छ, तर राज्यको तहबाट हेर्दाखेरि एकैचोटि सबै ठाउँको सडकहरूलाई बजेट व्यवस्थापन गर्न सकिँदैन, एकैचोटि निर्माण गर्न सकिँदैन, त्यसबाट कसैले अगाडि सुविधा पाउने कसैले पछाडि सुविधा पाउने चाहिँ हुन्छ, र जसले सुविधा पाउनु भएको छैन उहाँहरूले चाहिँ भएन भनेर गुनासो गर्ने कुरा स्वाभाविक छ।
रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामी बागमती प्रदेशको पूर्वाधार विकास मन्त्री युवराज दुलालसँग कुराकानी गरिरहेका छौं, र उहाँ नेकपा माओवादी केन्द्रका एकजना नेता पनि हुनुहुन्छ। अब यहाँ माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको प्रदेश सभाबाट निर्वाचित भएर अहिले प्रदेशको मन्त्रीको रूपमा त्यो मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ। अब यति बेला हेर्ने हो भने संघीय सरकारको नेतृत्व यहाँकै पार्टी नेकपा माओवादी केन्द्रले लिइरहेको छ, र प्रदेश भनौं न बागमती प्रदेश सरकारको नेतृत्व पनि यहाँकै दलको छ। यो सन्दर्भमा अब जनअपेक्षा चाहिँ पूरा भएन, सरकारले जनअपेक्षा पूरा गर्न सकेन भनेर एकातर्फबाट आवाज आइ नै रहेको छ। अब हुन त पछिल्ला समय कामहरू पनि भइ नै रहेका छन् तर जनअपेक्षा बढ़ी नै रहेको छ, र एक हिसाबमा हेर्ने हो भने फेरि जनअपेक्षा जसरी पूरा हुनुपर्ने थियो त्यो नभइरहेको वास्तविकता पनि छँदैछ। यो सन्दर्भलाई जोडेर हेर्दा प्रदेश सरकार यता संघीय सरकार र यहाँहरूको दलको नेतृत्व र यता जनअपेक्षालाई जोडेर हेर्दा कसरी हेर्न सकिन्छ?
अहिले चाहिँ मलाई के लाग्छ भने दीर्घकालीन खालका आयोजनाहरूको प्रगति आउनको लागि समय लाग्छ, र अहिले चालु वर्ष भनेको गएको सरकारले निर्माण गरेको बजेटलाई कार्यान्वयन गर्ने वर्ष पनि हो, बीचमा चाहिँ सरकारले नीति कार्यक्रम ल्याउने कुरा पनि होइन, र जहाँसम्म जनतालाई सेवा प्रदान गर्ने कुरा हो यो सरकारले चाहिँ असाध्यै साना साना कुराहरू तर जनताको लागि महत्वपूर्ण कुराहरूको लागि सुरुदेखि नै प्रधानमन्त्री माननीय प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै माइन्युटली ख्याल गरेर काम गरेको छ, र जनताले विभिन्न कुराहरूमा राहतको अनुभूति गरेका छन् भन्ने मेरो कुरा छ। पोलिटिकल्ली बायस नभइकन अथवा अर्को पार्टीको सरकार भयो अर्को पार्टीको सरकार भएपछि विरोध गर्नुपर्छ भन्ने खालको र नेपालको चलन चल्तीको भाषामा सरकारले केही गर्दैनन् नेताहरूले केही गर्दैनन् भन्ने कुराहरूलाई बिर्सेर बिना पूर्वाग्रह भन्ने हो भने चाहिँ यो सरकारले भूमि मान्छेहरूका दुःख कष्टहरूलाई लाइनमा बसेर चाहिँ घन्टौँ लाइनमा बसेर सेवा लिनुपर्ने जनताका कथा व्यथाहरूलाई विदेशमा गएर रोजगारीका कारण वैदेशिक रोजगारीमा गएका युवाहरूका पीडाहरूलाई त्यहाँ पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने जस्ता साना साना कुराहरूमा पनि यो सरकारले ध्यान दिएर काम गरिराखेको कुरा चाहिँ म पाउँछु। कहिले पेट्रोलियम पदार्थको भाव बढ्दाखेरि कसरी त्यसलाई चाहिँ समायोजन गरेर घटाएर जनताहरूलाई थोरै भने पनि राहत दिने यस्ता थुप्रै कुराहरू चाहिँ अहिलेको सरकारले गरि नै राखेको छ भन्ने चाहिँ मेरो अनुभूति छ।
अब अहिले यति बेला प्रदेश र संघीय सरकार दुवै गठबन्धनमा छ। अब माओवादी कंग्रेस सहितको गठबन्धन प्रदेशमा पनि छ। अब प्रधानमन्त्री पुष्पमान दाहाल प्रचण्डले चाहिँ लगायतका नेताहरू गठबन्धनका नेताहरूले चाहिँ यो गठबन्धन पाँच वर्षसम्म टिक्छ भनेर अभिव्यक्तिहरू दिइरहनु भएको छ। अघिल्लो चोटि हेर्दा प्रदेश सरकार यति परिवर्तन भइराखे कि त्यो भनौँ न वाक्कै लाग्ने गरी परिवर्तन भएको उदाहरणहरू पनि छ। अब यो सन्दर्भमा अहिलेको जुन गठबन्धन बनेको छ यो यहाँलाई के लाग्छ? अब माओवादी केन्द्रका नेता पनि हुनुहुन्छ एकजना, पाँच वर्षैसम्म जाने आधार तयार छ त आधार देखिन्छ?
गठबन्धन गएको निर्वाचनमा जनताले दिएको म्यान्डेटका आधारमा निर्माण भएको हो। हामी निर्वाचनमा जाँदा पनि गठबन्धनकै तर्फबाट गएका थियौँ र सरकार प्रारम्भिक अवस्थामा सरकार निर्माण गर्दाखेरि केही अस्वाभाविक अवस्था सिर्जना भयो तर देशको लागि निर्वाचनपछि एउटा सरकार दिनै पर्थ्यो र सरकार विहीन अवस्थामा राज्यलाई लान हुँदैन थियो, थप राजनीतिक अस्तित्व हामीले सिर्जना गर्नु हुँदैन थियो। त्यसकारणले नेतृत्वको कुशलताले सरकार निर्माणमा सफलता प्राप्त गर्यो र अहिले स्वाभाविक हिसाबले गठबन्धनमा जो गठबन्धनमा गएर निर्वाचित भएर आएको हो उसैको नेतृत्वमा सरकार छ र यो सरकारको नेतृत्वको उद्देश्य भनेको राजनीतिक स्थायित्व देशमा स्थापित गरेर विकास र जनसेवाको कामलाई अथवा जनताको अपेक्षालाई सम्बोधन गर्नको लागि तीव्र ढङ्गले काम गर्नको लागि सरकारको पनि स्थायित्व दिने उद्देश्य हो। तर जे जुन अङ्कगणितले संसद बनेको छ, सङ्घीय संसद अथवा प्रतिनिधि सभा या प्रदेश सभाहरू जस्तो खालको मिश्रित प्रणाली छ, कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत प्राय कहीँ पनि छैन प्रदेश र सङ्घमा, यस्तो अवस्थामा चुनौतीहरू आइदिइरहन्छन्। त्यसकारणले पाँचै वर्ष यो गठबन्धन टिक्छ टिक्दैन भन्दा पनि हाम्रो उद्देश्य, हाम्रो पार्टीको नेतृत्वको उद्देश्य र पार्टीको उद्देश्य चाहिँ के हो भने गठबन्धनलाई टिकाउनु पर्छ र यो जनताले दिएको म्यान्डेट अनुसारको चाहिँ संयुक्त सरकार निर्माण गरेर राजनीति स्थायित्व कायम गर्ने, संविधानलाई लागू गर्ने, संहितालाई सफल बनाउने हिसाबमा नै अगाडि जानुपर्छ भन्ने प्रयत्न रहन्छ र मलाई लाग्छ यो धेरै हदसम्म सफल हुन्छ भन्ने देखिन्छ।
हस्, युवराज दुलालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तरसंवादमा हामी कुराकानी गर्दैथ्यौं बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री युवराज दुलालसँग, नेकपा माओवादी केन्द्रका नेता पनि हुनुहुन्छ। विशेष गरी प्रदेश सरकारले गरिरहेका काम र त्यसमा पनि बागमती प्रदेशको पूर्वाधार विकास मन्त्रालयले अलि के गरिरहेको छ, सँगै मुलुकको समसामयिक राजनीतिक विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।